अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण आम नागरिकको स्वास्थ्य अधिकारमा प्रतिकूल असर परेको छ। महामारीका कारण उत्पन्न परिस्थितिले सर्वसाधारणले अन्य रोगको उपचारमा सहजता पाउन सकेका छैनन्। स्वास्थ्य कर्मी नै संक्रमित हुँदा अस्पतालहरू सील गर्नु परेका कारण पनि समस्या बढेको छ। आजको कार्यक्रममा हामी स्वास्थ्य अधिकार र अधिकार रक्षार्थ गर्नुपर्ने कामहरूका बारेमा चर्चा गर्छौ। कार्यक्रममा जनस्वास्थ्यविद डाक्टर अरूणा उप्रेतीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौं गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्याह हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
कार्यक्रम शुरू गरौं स्वास्थ्य अधिकारका बारेमा तयार पारिएको सामग्रीबाट। नेपालको संविधानको धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गर्दै धारा 35 उपधारा 1 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क रूपमा प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ। धारा 35 उपधारा 2 प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भन्ने व्यवस्था छ। धारा 35 उपधारा 3 प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र उपधारा 4 नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी व्यवस्था गरिएको छ। मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा 25 स्वास्थ्य सम्बन्धी हकको बारेमा उल्लेख गरिएको छ। धारा 25 उपधारा 1 प्रत्येक व्यक्तिलाई आफ्नो र आफ्नो परिवारको स्वास्थ्य र कल्याणको लागि खाद्यान्न, कपडा, आवास र औषधोपचारको सुविधा र आवश्यक सामाजिक सेवा लगायत पर्याप्त जीवनस्तरको अधिकार तथा बेरोजगारी, बिरामी, अशक्तता, विधवा, बुढेसकाल वा आफ्नो काबु बाहिरका परिस्थितिहरूमा जीविकोपार्जनका उपायका अभावमा सुरक्षा पाउने अधिकार छ भनिएको छ। आज विश्वका मानव जातिले जुन परिस्थितिको सामना गरिरहेका छन् त्यो परिस्थिति भनेको मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा 25(1) उल्लेखित काबु बाहिरको परिस्थिति हो। किनभने हाल विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गरिसकेको छ। यो रोगबाट विश्वमा 4.5 लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या 85 लाख नागेको छ। तीमध्ये 45,30,000 उपचारपछि डिस्चार्ज भएका छन्। यस्तो अवस्थामा सामाजिक दूरी कायम राख्दै नेपाल सरकारबाट जारी निर्देशनको पूर्ण पालना गर्नु नागरिक कर्तव्य हो। स्वास्थ्य अधिकार रक्षाका लागि सरकारी पहलमा भएका कमी आउने हुँदै त्यसलाई सुधारका लागि निरन्तर सुझाव दिनु आवश्यक छ। यो विषम परिस्थितिमा सबै प्रकृतिका बिरामीहरूको स्वास्थ्य उपचार र बसोबासको पहुँच सुनिश्चित गरी जीवनको अधिकार प्रत्याभूति गर्नका लागि सरकारलाई सहयोग गर्नु नागरिकको कर्तव्य हो। तर यस्ता विषयमा सरकारका पहल र प्रयास व्यापक हुनु पर्दछ। महामारीको वर्तमान समयमा बिना विभेद, सुलभ मूल्यमा, मिसावट रहित गुणस्तरीय दैनिक उपभोग्य सामग्रीको पहुँच सुनिश्चित गरी उपभोक्ताको संवैधानिक अधिकार रक्षा गर्न सरकारको पहलका बारेमा निरन्तर खबरदारी र पहरेदारी गरिरहनु पर्छ। मिसावटयुक्त खानेकुराले नागरिकको स्वास्थ्यमा असर पर्ने हुन्छ। यस्ता विषयमा पनि तीनै तहका सरकारको क्रियाशीलता जरूरी छ। कोविड 19 को पूर्ण रूपमा नियन्त्रण नभएसम्म कसैको मानवाधिकार प्रचलनमा अवरोध भएमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि सातै प्रदेशमा रहेका प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन सबैमा अनुरोध छ। त्यसै गरी मानवाधिकार प्रचलनमा अवरोध भएमा नजिकैको प्रहरी कार्यालय वा राष्ट्रिय मानवाधिकार आयोगका कार्यालयहरूमा समेत सूचना दिनुहुन अनुरोध छ।
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाँस्यौं गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौं र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक केन्द्र कार्यालय काठमाडौँ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेतीसँग गरिएको कुराकानी।
लकडाउन अहिलेसम्मको अध्ययनहरूबाट भारतमा लकडाउन खत्तम गरिसकेपछि संक्रमण फैलिएको त देखिएको छ होइन, त्यसैले यहाँ नेपालमा पनि त्यस्तो हुन सक्ने सम्भावना छ। लकडाउन मात्रै गरेर समस्याको समाधान हुँदैन। विभिन्न अध्ययनहरूले के देखाएको छ भने अब यो कोरोना भाइरस पृथ्वीबाट जाँदैन, हामी यहीसँग मात्र सिक्नुपर्छ। त्यसै कारणले गर्दाखेरि लकडाउन मात्रै गरेर सम्भावनाहरू कम हुँदैन। यसको तर्कै छ नि, जुन ठाउँमा बढी केसहरू देख्यो भने केही समयको लागि त्यहाँ विशेष किसिमको ठाउँहरूमा त्यहाँ विशेष किसिमको प्रबन्ध गर्नुपर्ने एउटा छ, त्यो छ। अनि अस्पतालहरूको व्यवस्था राम्रो गर्नु पर्यो, मान्छेहरू अस्पताल गए भने त्यहाँ उनीहरूले त्यहाँ उपचारको सुविधा पाउनु पर्ने व्यवस्था गर्नु पर्यो। त्यसैले लकडाउनलाई चाहिँ फुकालेर अहिले सरकारले चाहिँ गल्ती गरेको जस्तो मलाई लाग्दैन।
आम नागरिकले चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ योसँग जुड्नका लागि अथवा यो सँगसँगै मिलेर अगाडि बढ्नका लागि?
हामीले सबैजनाले थाहा पाएको, हात समय समयमा साबुन पानीले हात धुने, मास्क लगाउने, मानिसहरूसँग अलिकति दूरीमा बस्ने, त्यो जुन चाहिँ प्राय थाहा नै भएको छ। अनि अर्को त्यो बाहेक हामीले आफ्नो स्वास्थ्य अलिकता रोगसँग लड्ने शक्ति बढोस् भनेर एकदम सन्तुलित खाना खाने, झोल पदार्थहरू बढी पिउने त्यो गर्नुपर्छ। तर त्यसको रोगसँग लड्ने शक्ति बढोस् भन्ने जुन खाना खान्छौँ त्यसले रोग नलाग्ने चाहिँ होइन है, संक्रमित त हुन सकिन्छ, संक्रमित भएर जटिलता नहोस् भन्ने किसिमको लागि हामी विचार गर्नुपर्छ। अनि अर्को विभिन्न किसिमको समस्याहरू भएको जस्तो मधुमेहको समस्या, उच्च रक्तचापको समस्या र 60-70 वर्षभन्दा बढी उमेर भएका बुढाबुढीहरूले चाहिँ अलि बढी ध्यान दिनुपर्छ। उहाँहरूले चाहिँ यो बेलामा चाहिँ अहिले उहाँहरू सकेसम्म घरबाट बाहिर ननिस्किने अथवा घरबाट आँगनसम्म चाहिँ त्योभन्दा बाहिर गएर बाटोमा चाहिँ ननिस्किने गरे बेस हुन्छ। र आफूलाई समस्या परेका यो उच्च रक्तचाप मधुमेहको बिरामीहरूले चाहिँ आफूलाई चाहिँ विशेष किसिमले सुरक्षा दिनै पर्छ। त्यो बेलामा उहाँको घर परिवारहरूले पनि यसमा चाहिँ उहाँलाई मद्दत गर्नुपर्छ।
यसभन्दा अगाडि पनि विभिन्न किसिमका महामारीहरू विश्वमा सुनिने गरेका, हामीले नेपालमा पनि भोग्ने गरेका थियौँ र अहिलेको महामारी चाहिँ विश्वव्यापी भएको हुनाले यो बढी खतरापूर्ण मानिएको हो।
आजभन्दा 100 वर्ष अगाडि पनि स्पेनिस फ्लू भनेर स्पेनिस रुगा खोकी भनेर आएको थियो। विश्वमा झन्डै 5 करोड जति मान्छे मरेका थिए, त्यो मध्ये 1.5 करोड जति त भारतमै मरेका थिए भनेर भनिन्छ। नेपालमा पनि सायद त्यो बेलामा मरेका थियो होला, हामीसँग त्यो बेलामा रिपोर्ट राख्ने चलन थियो, त्यसरी थाहा भएन। तर त्यो अरू बेलाको भन्दा यसमा चाहिँ के चाहिँ अलिकति छ भने यो चाहिँ एकदम छिटो छिटो फैलिने र संक्रमण हावाबाट फैलिने, हात छोडेर फैलिने भएको हुनाले चाहिँ यसको अलिकता समस्या परेको हो। अनि साथसाथै जसलाई समस्या परेको छ, पहिलादेखि नै कुनै समस्या भइरहेको मान्छेहरूलाई र रोगसँग लड्ने शक्ति कम भएका मानिसहरूलाई चाहिँ यसले धेरै जटिलता उत्पन्न गर्न सक्ने सम्भावना हुन्छ। त्यसै कारणले गर्दाखेरि यो चाहिँ अहिलेको बेलामा हामीहरू यसो अलिक विशेष सतर्क रहनु परेको कारण चाहिँ त्यो
पहिला जति फैलिएको दर देखिन्थ्यो विश्वमा, अहिले त्यो दर कम हुँदै गएको छ भनेपछि यो कुनै बेला चाहिँ निमिट्यान्न हुने सम्भावना चाहिँ छ।
त्यो चाहिँ भविष्यले बताउँछ। त्यो चाहिँ हामी अहिले अब विभिन्न वैज्ञानिकहरू अनुसन्धानहरू खोपहरू गरिराख्नु भएको छ होइन, जस्तो रुगाखोकीको भाइरस हटोस् अहिलेसम्म पनि रहि नै रहेको छ नि। त्यसै कारण निमिट्यान्न भए पनि नभए पनि यदि खोप पत्ता लाग्यो भने सबभन्दा राम्रो हो। त्यो सायद अब आउने अझै 1-2 वर्षसम्म लाग्ने सम्भावना चाहिँ कमै छ। यदि त्यो खोप पत्ता लागिहाल्यो भने पनि हामी गाउन अझै पनि समय लाग्छ होइन। त्यसै कारणले गर्दाखेरि अहिले जनस्वास्थ्यको अवस्था राम्रो पारेर सरकारले अस्पतालहरूको अवस्था राम्रो पार्नुपर्ने कुरा छ। तर सँगसँगै अहिले यो कोरोना भाइरसको बारेमा अर्को एउटा के चाहिँ ध्यान दिनुपर्छ भने कोरोना भाइरसमा हामीले यति धेरै समय र स्रोत खर्च गर्यौँ तर अरू समस्याहरूको बारेमा चाहिँ अहिले एकदमै कम ध्यान दिइएको छ। त्यसैले गर्दाखेरि पछिल्लो समयमा आमाको मृत्यु दर बढ्न गएको छ, त्यो एकदमै दुःखलाग्दो अवस्था हो। बाल बालिकाहरूको मृत्यु दर बढ्न गएको छ, त्यो पनि अर्को दुःखलाग्दो अवस्था हो। कतिपय ठाउँमा बाल बालिकाहरूले खोप पाएका छैनन्, जनस्वास्थ्य विज्ञहरू चाहिँ चिन्तित बनिरहेका छौँ। गर्मीको बेला आयो, गर्मीको बेलामा अब औलो ज्वरो, झाडा पखाला, डेङ्गु फिभर आउन सक्ने सम्भावना पनि त्यत्तिकै छ। जो मानिसहरू क्वारेन्टाइनमा राख्नु भएको छ त्यहाँको अवस्था हामीले देखिहालेछ, उहाँहरूलाई पनि विभिन्न किसिमको समस्याहरू हुन सक्ने सम्भावना र क्वारेन्टाइनमा राखेका मान्छेहरूलाई कोरोना भन्दा अन्य समस्याहरूले मर्न सक्ने सम्भावना पनि त्यत्तिकै छ। त्यसै कारणले गर्दाखेरि कोरोना सँगसँगै हामीले जनस्वास्थ्यको अन्य विषयहरूमा पनि एकदमै ध्यान दिनुपर्छ भन्ने बारेमा जनस्वास्थ्य विज्ञहरू चाहिँ छलफल गरिरहेका छन्।
कोरोनासँग हामी आत्तिने होइन, कोरोनासँग सचेत भएर चाहिँ अगाडि बढ्ने सिप चाहिँ हामीले विकास गर्नु पर्यो,
एकदम गर्नु पर्यो। र अहिले कोरोनाले चाहिँ हामीलाई के देखायो भने हाम्रो जनस्वास्थ्यका कार्यक्रमहरू कति फितलो रहेछ, केही समय विपद आइपरेपछि चाहिँ हामीहरू त्यो कार्यक्रमहरू गर्नलाई चाहिँ हामीहरूको केही शक्ति स्रोत भए पनि व्यवस्थापन नराम्रो भएको हुनाले समस्या परेको हो भन्ने चाहिँ स्पष्ट देखियो। यो हामीहरू 5 वर्ष अगाडि भूकम्पको बेलामा पनि योभन्दा अलिकति हामीले राम्रो किसिमको व्यवस्थापन गरेका थियौँ होइन। अहिले चाहिँ के देखियो भने अहिले चाहिँ समस्या बाहिरबाट पनि मान्छेहरू एकदम धेरै आएको हुनाले पनि समस्या पर्यो बाहिरबाट आएका मान्छेहरूलाई व्यवस्थापन गर्नलाई। तर जुन प्रकारले सरकारले विभिन्न स्थानीय सरकारहरूले गर्न सक्ने कामहरू चाहिँ गरेको छ, तर यो गरेको कामहरूमा यदि राम्रोसँग व्यवस्थापन गरेको भए योभन्दा धेरै राम्रो हुन्थ्यो भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ।
शक्तिशाली सम्पन्न राष्ट्रहरूमा पनि व्यवस्थापकीय त्रुटिहरू छ, हुन त अरूसँग तुलना गर्न मिल्दैन होला, हाम्रो देशमा राम्रै भएको राम्रो, त्यो हिसाबमा त हामी कहाँ धेरै प्रयास पहल राम्रै भएको छ भनिन्छ नि।
अरूहरूका धेरै मानिसहरू मरेको हुनाले, हामीहरू कहाँ धेरै मानिसहरूको मृत्यु नभएको हुनाले हामीले त्यस्तो भनेका हौ। तर अहिले हेर्नुहोस् न, मृत्यु दर कम छ तर संक्रमितहरू जति छन् नि, यदि हामीले टेस्ट गरेको भए संक्रमितको संख्या चाहिँ पक्कै पनि योभन्दा बढी नै हुन्थ्यो। र अहिले क्वारेन्टाइनमा राखेको मानिसहरूको अवस्था हेर्नुहोस् त, क्वारेन्टाइनमा राख्दाखेरि महिला बलात्कार भएको, क्वारेन्टाइनमा राख्दा राख्दै मान्छे औषधि नपाएर मरेको, यसले गर्दाखेरि चाहिँ के देखाउँछ भने हामीहरूको व्यवस्थापन जति हुनुपर्ने थियो त्यो नभएको कुरा त स्पष्ट छ। त्यसमा त जहाँ पनि हामीले बोल्न सक्ने अवस्था छ। हामीहरूको यो कोरोना भाइरसको कारणले गर्दाखेरि अरूहरूको देशमा भएको जस्तो मृत्यु त्यति धेरै भएको छैन, त्यो चाहिँ एउटा सुखद पक्ष हो। तर कोरोनाको कारणले मृत्यु नभए पनि अरू कारणले चाहिँ यही बेलामा आत्महत्याको दर कस्तो बढेको छ हेर्नुहोस् त, झन्झन 1100-1200 मानिसहरूले आत्महत्या गरेका छन्। आमा बन्दाखेरि मर्ने महिलाहरू अहिलेसम्म 40 जना जति पुगिसकेका छन्, 300 जना जति बच्चाहरू मरेको खबर आएको छ। भनेपछि कोरोनाकै कारण नमरे पनि यो बेलामा जनस्वास्थ्यको व्यवस्थापन राम्रो नभएको हुनाले अरू कारणले मर्ने मान्छेहरूको संख्या त छ नि। त्यसै कारणले गर्दाखेरि हामीहरूको यहाँ व्यवस्थापन राम्रो भयो, हामीले गऱ्यौँ भनेर भन्न मिल्दैन। राम्रो कुरा, खुसीको कुरा, कोरोनाकै कारणले मर्ने मान्छेको संख्या चाहिँ एकदम कम छ, त्यो चाहिँ ठिक कुरा हो। तर अब आउने समयमा यदि हामीले टेस्टहरू बढाउँदै गयो भने यो संक्रमितहरूको संख्या त पक्कै पनि बढ्दै जान्छ। त्यसपछि त्यो बेलामा जटिलता पर्ने मानिसहरूलाई चाहिँ हामीहरूले राम्रोसँग सुविधा दिन सक्छौँ कि सक्दैनौँ, प्रश्न चाहिँ यहाँनिर छ।
अब गर्ने चाहिँ के त,
सबभन्दा पहिला त यो जनस्वास्थ्य विज्ञहरूको, व्यवस्थापक विज्ञहरूको सरकारले कुरा सुन्नु पर्यो, विज्ञहरूसँग सल्लाह लिएर, हाम्रो प्रदेश प्रदेश त सल्लाह लिएर हामी राम्रोसँग व्यवस्थापन गर्न सकिने हो भने अहिले पनि हामीहरू महामारीको जुन एकदम कठोरतम रूप छ नि त्यसबाट बच्न सक्छौँ।
अहिले तपाईँले सुन्नुभयो जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेतीसँग गरिएको कुराकानी।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त, एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीड़भाड़मा नजाने, कपड़ाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, केन्द्र कार्यालय काठमाडौँ।
हवस् त यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट विशालजीत पालिखे र म रमेश प्रसाद तिमलसिना पनि बिदा हुन्छु। स्वास्थ्य अनुशासनले कोरोना परास्त गरौं। शुभ साता।